علمائے دربار کو رخصت کرنے کے بعد عربی کو رک جانے کی گزارش کی. پھر پوچھا کچھ کھانا چاہو گے؟ الفارابی نے کہا جی نہیں. پھر پوچھا کچھ پینا چاہو گے؟ فارابی نے کہا جی نہیں. سیف الدولہ نے پھر پوچھا کچھ موسیقی سننا چاہو گے؟ فارابی نے ہاں میں جواب دیا. سیف الدولہ نے حکم دیا کہ دربار کے بہترین منتظر موسیقی کے موسیقاروں کو بلایا جائے. جب اپنے اپنے ساز لے کر یہ حاضر ہوئے اور ہر ایک نے اپنے ساز پر دھن چھیڑی تو الفارابی نے ناک پاؤں چڑھاتے ہوئے نکتہ چینی کرنے لگے کہ یہ ٹھیک نہیں, وہ ٹھیک نہیں, آپ یہ برابر دھن نہیں بجائی. سیف نے پوچھا آپ کو اس ہنر میں بھی کچھ مہارت ہے؟ فارابی نے اپنے چمڑے کے خریدے میں سے ایک ساز الود نکالا, کچھ تار ادھر ادھر تانے اور یہ دھن چھیڑ دی. یہ کہانی کسی اور طریقے سے بھی کہا گیا ہے کہ ان کے پاس ریڈ پیڈ کا کچھ آلہ تھا جس کو انہوں نے ایجاد کیا, جو بعد میں چل کر آپ قانون کے نام سے, مگر کسی اور کتاب میں یہ ذکر ہے کہ یہ الود تھا جس کے نام سے انگریزی میں لوٹ پڑا ہے آج لفظ, اسی لفظ سے آیا ہے الود سے. تو یہ الود نکالا انہوں نے اور کچھ تار ادھر ادھر تارے اور یہ دھن چھیڑ دی. اس دھن کا اگلے مجلس پر ایسا اثر ہوا کہ سب ٹھٹے مار مار کر ہنسنے لگے. پھر کچھ رد و بدل کیا تار میں اور دوسری دھن چھیڑ تو اہل مجلس دھاڑے مار مار کر رونے لگے. تیسری مرتبہ الفارابی نے تار میں پھر رد و بدل کیا اور نئی دھن چھیڑ دی. اس مرتبہ تمام مسامعین ایک ساتھ خابیدہ ہو کر سو گئے. الفارابی چپکے سے اپنا ساز اٹھا کر وہاں سے چلتے بنے. یہ کام تھا ان کے موسیقی کا کہ جب چاہا ہنسا دیا, جب چاہا رلا دیا اور جب چاہا سلا دیا لوگوں کو. یہ واقعہ ابن خلیقہ نے بھی لکھا ہے اخوان الصفا کے رسائل میں, بھی کسی اور نام سے اس واقعے کا ذکر ہے. اب سوال یہ ہے کہ اس کی حقیقت اور داستان ترازی کا فیصلہ سامعین پر چھوڑا جاتا ہے کہ اس میں کتنی حقیقت تھی اور کتنی یہاں مبالغہ تھا یا کتنی افسانہ نگاری تھی, یہ سمجھنا چاہیے. اخوان الصفا نے اس واقعے کی تمہید میں صرف اتنا کہا ہے کہ کچھ سر, کچھ دھن اور کچھ نغموں کی ماہیت ایسی ہوتی ہے جو انسان کی روح پر اثر انداز ہوتے ہیں اور اس کو ایک حال سے دوسرے حال میں منتقل کرتے رہتے ہیں. یہ میوزک کا ایک, میوزک کے دھنوں کا, میوزک کے سروں کا ایک اثر ہے. اب آج کل اس پر کافی تفتیش ہو رہی ہے. کئی لوگوں نے کہا ہے کہ اگر آپ کو جانوروں پر اثر انداز ہونا ہے تو بھی میوزک کا استعمال اچھا ہو سکتا ہے, اور یہ بھی کہا ہے کہ نباتات پر بھی آج کل میوزک کا اثر ہوتا ہے. اگر آپ کسی پودے کے سامنے بین بجاتے رہیں تو شاید پودا تیزی سے اونچا ہونے لگتا ہے, اس کو تقویت ملتی ہے میوزک کی وجہ سے. اب یہ تمام آج کل کی سائنٹیفک ریسرچ کا نتیجہ ہے. ہم نے اس دور کا سیاسی جائزہ تو لے لیا جس میں الفارابی نے تحصیل علم حاصل کیا اور فلسفہ, سیاسیات اور فنون لطیفہ میں اپنے کرتب دکھائے. فکری طور پر الفارابی کا دور کافی تخلیقی دور رہا. وہی زمانہ تھا جبکہ حکمرانان نے وقت اپنے اپنے درباروں میں شعرا, ادیب, مفکر, مفسر, محدث اور دیگر علماء کو جمع رکھتے تھے. علمی اور فکری بحث و مباحثہ, مناظرے وغیرہ دربار کی مجلسوں کو منعقد, اس کے لیے منعقد کیے جاتے تھے. ہارون رشید, یحییٰ برمکی, المامون وغیرہ کے واقعات سے تو ہم واقف ہیں. الف لیلۃ والعلا میں تو تمام اس کا ذکر آتا رہتا ہے, ہارون رشید کیا کرتے تھے, کیسے کرتے تھے. یہ وہ دور تھا جب مفکرین کی فکر, خطیبوں کی خطابت, और शायरों के तगस्सुल पर कोई पाबंदी नहीं थी उस समय में। फिक्र पर, फिक्र में बड़ी आजादी थी, किसी पर कोई कानूनी पाबंदी लगाई नहीं जाती थी। अगर कोई पाबंदी थी तो वो सिर्फ समाजी पाबंदी थी, पब्लिक की तरफ से कुछ एहतजाज होता था, हुकूमत की तरफ से कभी कोई बहुत कम पाबंदी फिक्र इंसानी पर लगाई गई थी। अल फाराबी के हम असर शायर अबुल आला मारवी का नाम तो हम सब ने सुना है। भरे दरबार में गोश्त खोरी पर तनकीद किया करते थे। बादशाह ने वक्त पूछ लिया, वो बिल्कुल वेजिटेरियन थे, खाते नहीं थे गोश्त। मजहब के ठेकेदारों पर और अपनी गजलों और नज्मों में उन पर भी, मुल्लाओं पर भी तंज किया करते थे। अल मारवी के दीवान का तर्जुमा अंग्रेजी में आरे निकलसन ने किया है, आपकी नजर से शायद कभी गुजरा हो। मैं उसका मुताला कर रहा था तो एक शेर उनका अंग्रेजी तर्जुमे के साथ में आपके सामने पेश किए देता हूँ, क्योंकि अरबी का वो मुझे शेर मिला नहीं इक्विवेलेंट। शेर ये था कि दिस वर्ल्ड कंसिस्ट्स ऑफ टू ग्रेट स्कूल्स, दिस वर्ल्ड कंसिस्ट्स ऑफ टू ग्रेट स्कूल्स, एनलाइटेंड नेम्स एंड रिलीजियस फूल्स। यानी अगर मैं उसका उर्दू में तर्जुमा करूं, दो तरह के लोग बसते ही जहाने फिक्र में, दो तरह के लोग बसते ही जहाने फिक्र में, मजहबी अहमक कुछ और कुछ खिरदमंद चारबाज। ये अबुल आला मारवी का कहना था उस जमाने में। अबुल आला मारवी पर कोई पाबंदी आयद नहीं की गई थी। नसीरुद्दीन तूसी जब अबुल आला के गोशानशीन होने के बाद मारा गए थे, वहाँ दुनिया की कोशे कोशे से 200 से ज़्यादा तालिबे इल्म अबुल आला से अदबिया और फलसे पर इल्म हासिल करने के लिए मौजूद थे, जिनके नाम नफ़े का सारा बंदोबस्त अबुल आला मारवी अपने साथ पाबंदी से करते थे। अबुल आला ने अपने कब्र पर ये कतबा भी लिखवाया था कि मेरे बाप ने मुझे पैदा करके बहुत बड़ी खता का इंतकाब किया, लेकिन मैंने ये गलती नहीं दोहराई, क्योंकि अबुल आला तमाम उम्र शादी नहीं। उसी जमाने का मशहूर शायर अल मुतनबी भी था, जो अबुल आला मारवी के बरक्स दरबारी शायर था, और सैफुद्दौला के सेहतयाब होने पर उसने कहा था, आपके सेहतयाब होने पर सिर्फ आप ही मुबारकबाद के सजावार नहीं, जब आप तंदुरुस्त रहेंगे तो आपकी सारी रियाया तंदुरुस्त रहेगी। ये चापलूसी की हद थी बादशाह के दरबार में। मुतनबी जब इनाम इकराम और जागीर से मालामाल होता रहा तो फाराबी के लिए सैफुद्दौला ने रोजाना 4 दिरहम का वजीफा मुकर्रर किया था। उस जमाने में कहा जाता है कि एक मामूली देहकार के लिए, गरीब किसान के लिए रोजाना 2 दिरहम काफी थे, तो 4 दिरहम पर तो फाराबी न सिर्फ कानी था बल्कि बहुत मुतमईन भी था, बहुत खुश था कि 4 दिरहम मिल रहे मुझे। सूफी मनीष आदमी था, इसलिए उसे इससे ज्यादा माल दौलत की जरूरत नहीं थी। अफलातून जो सन 488 से 347 सन ईस्वी से पेशतर उसकी पैदाइश और बात भी थी। अरस्तु सन 384 ईसा अलैहि सलाम से पहले और वहाँ से 322 बरस की सन 22 बरस तक जिंदा रहा। इन दोनों की हयात और फाराबी की पैदाइश और वफात के दरमियान 1100 से 1200 बरस का फासला है। यानी यूं कहिए कि अरस्तु और फलातून के बाद तकरीबन 1000 बरसों तक इन दोनों मशाहिर पर, अरस्तु और फलातून पर कुछ काम यूरोप में नहीं हुआ। कुछ कुछ हुआ होगा वो भी ईसाइयत के आने से पहले रूमी हुकूमत में कुछ हुआ था, जब अरस्तु और फरातून की यूनानी किताब